सुदूरपश्चिमका आवाज दिनेश एफएम 93.8 मेगाहर्जमा साँझ 6:30 बजेको आजको खबरबाट सहकर्मी दीपक जोशीसँगै सन्तोष राउतको नमस्कार।
सुरुमा यस प्रसारणका प्रमुख खबरहरू।
सुदूरपश्चिमका 15 सामुदायिक क्याम्पसलाई विश्वविद्यालयको आङ्गिक बनाउने तयारी अन्तिम चरणमा, अर्थ मन्त्रालयद्वारा 444 दरबन्दीका लागि बजेट स्वीकृत।
धनगढीको महालक्ष्मी बैङ्कदेखि सन्तोषी टोल जाने सडक कालोपत्रे र नाली निर्माणको काम अलपत्र, असारमै म्याद सकिए पनि न म्याद थपियो न निर्माण सुरु भएको स्थानीयको गुनासो।
गेटा विमानस्थलको जग्गा अधिग्रहणका लागि पेशकी स्वरूप 10 करोड रकम थप आउँदै मन्त्रालयले बजेट पास नगरिरहेकाले बजेट आउन ढिलाइ।
र परिद्वारा बझाङको भाँडे बजारबाट 45 किलो चरेससहित 2 जना पक्राउ, दार्चुलामा पनि यर्सा गुम्बासहित 2 जना भारतीय नागरिक प्रहरी नियन्त्रणमा।
कैलाली बहुमुखी क्याम्पसको बिबिएम र बिएससी कार्यक्रममा नयाँ भर्ना सम्बन्धी सूचना।
विश्वविद्यालय अनुदान आयोगबाट QAA प्रमाणपत्र प्राप्त देशकै अग्रणी सामुदायिक शैक्षिक संस्था कैलाली बहुमुखी क्याम्पसमा त्रिभुवन विश्वविद्यालयका सुप्रसिद्ध शैक्षिक कार्यक्रमहरू सेमेस्टर प्रणालीमा आधारित 4 वर्ष बिबिएम र वार्षिक प्रणालीमा आधारित 4 वर्ष बिएससीमा नयाँ भर्नाका लागि निम्न अनुसार प्रवेश परीक्षा सञ्चालन हुने बेहोरा विद्यार्थी एवं अभिभावकहरूलाई सहर्ष जानकारी गरिन्छ।
प्रवेश परीक्षा हुने मिति बिबिएम बिएससी बिए र बिएडको यही भाद्र 31 गते, बिएससीको यही मङ्सिर 2 गते। प्रवेश परीक्षा हुने समय बिबिएम बिबिएस बिए र बिएडको बिहान 8 बजे, बिएससीको बायोलोजिकल समूहको बिहान 11 बजे र फिजिकल समूहको दिउँसो 2 बजे। प्रवेश परीक्षाको लागि आवेदन फारम बुझाउने समय बिबिएमको यही भाद्र 27 गतेसम्म, बिबिएस बिए र बिएडको यही भाद्र 30 गतेसम्म र बिएससीको यही कार्तिक 17 गतेसम्म।
विस्तृत जानकारीका लागि कैलाली बहुमुखी क्याम्पस धनगढी कैलाली, फोन नम्बर 091-521-223।
ए विद्यालय प्लस टू कलेज का किताब धार्मिक साहित्यिक जगत का किताब पाइन्छ, सब जना किन्न आउनुस् बस्नुस् घरमा पढी। इमेज बुक्स एन्ड स्टेशनरी धनगढी मेन रोडमा आइन्छ।
साथै हाम्रो यहाँ शिक्षा सेवा आयोग निमावि तहको पाठ्य पुस्तक
साथै प्लस टू का सबै पाठ्य पुस्तकहरू पनि पाइन्छ।
प्लस टू को ट्रान्सक्रिप्टमा नाम सच्याउनु परेमा र स्नातक तहको ट्रान्सक्रिप्ट ल्याउनु परेमा पनि हामीलाई सम्झनु होला।
इमेज बुक्स एन्ड स्टेसनरी मेन रोड धनगढी त्रिनगर स्कुल अगाडि 526-539 98-584-21-945।
आजको खबर अब विस्तारमा। गेटा विमानस्थलको जग्गा अधिग्रहणका लागि नागरिक उड्डयन प्राधिकरणले 10 करोड रकम पेशकी दिने भएको छ। प्राधिकरणको बजेट पास नभइसकेको अवस्थामा अहिले तत्कालका लागि 10 करोड पेशकी दिने निर्णय भएको धनगढी विमानस्थलका प्रमुख छवि सिंह ठकुल्लाले जानकारी दिनुभयो। यसअघि जिल्ला प्रशासनको खातामा रहेको 6 करोड रकममध्ये 5.5 करोड जग्गा धनीहरूलाई दिइसकिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले 10 करोड पेशकी आएपछि पनि झण्डै 7 करोड रकम फेरि अपोग हुने जनाएको छ। रकम किस्ता किस्तामा आएकाले जग्गा धनीहरूलाई दिनका लागि समस्या देखिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभयो। पहिलो पटक 5.5 करोड बाँड्दा पनि सबैले आफूले पहिला पाउनुपर्ने भनेपछि समस्या देखिएको थियो। तर प्राधिकरण स्रोतका अनुसार संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र नारायण देवले प्राधिकरणको समग्र बजेट नै पास नगरेकाले विमानस्थल अधिग्रहणको सबै रकम एकपटक आउन नसकेको हो। प्राधिकरणले यस वर्षको बजेट तथा कार्यक्रम मन्त्रालयमा पेश गरे पनि मन्त्री देवले त्यसलाई सच्याएर बनाउन भनेपछि बजेट पास हुन केही दिन लाग्ने भएको छ। अहिले जग्गा अधिग्रहणको प्रक्रियामा गइसकेकाले प्राधिकरणको आफ्नो पुरानो बजेटबाट 10 करोड पेशकी दिने भएको हो। पेशकी रकम सोमबार या मङ्गलबारसम्म आइपुग्ने धनगढी विमानस्थलका प्रमुख छवि सिंह ठकुल्लाले जानकारी दिनुभयो।
धनगढीको महालक्ष्मी बैङ्कदेखि सन्तोषी टोलको चन्दन टाकिज नजिकैको खोलासम्मको 450 मिटर कालोपत्रे र एकतर्फको नालीको काम समयमा सुरु नभएको भन्दै स्थानीयले गुनासो गरेका छन्। चन्दन टाकिज अगाडिको केही स्थानमा नाली खनेर बर्खाभरि छोडिएको र अहिले पानी पर्न रोकिएपछि पनि निर्माण व्यवसायले निर्माणको चालचुल नगरेको स्थानीयको गुनासो छ। बर्खामा पानीले हिलो सहेका उनीहरू बर्खा सकिएपछि निर्माण सुरु नभएको भन्दै ठेक्का दिने धनगढी उपमहानगरपालिका र निर्माण व्यवसायप्रति रुष्ट भएका छन्। वैशाखमै सुरज कन्स्ट्रक्सनले धनगढी उपमहानगरपालिकासँग 2074 असारमै कालोपत्रे र नाली निर्माण सक्ने सम्झौता गरेको छ। तर तोकिएको म्याद सकिएको दुई महिना बित्दा पनि निर्माण कार्य सुरु नभएको हो। सुनौ सहकर्मी सन्तोष राउतले तयार पारेको रिपोर्ट।
धनगढीको मुख्य सडकमा रहेको महालक्ष्मी बैङ्कदेखि सन्तोषी टोलको चन्दन टाकिज नजिकैको खोलासम्मको सडक कालोपत्रे र नाली निर्माणको कार्य सम्झौताको मिति सकिएको दुई महिनासम्म पनि सुरु नै नभएको हो। मोबिलाइजेसन देखाएर 10% रकम लिनका लागि मात्रै असारमा नाली खनेर बाटो हिलामे पारेका निर्माण व्यवसायीले भदौ सकिन लाग्दा पनि निर्माण सुरु नगरेपछि स्थानीयलाई असहज भएको छ। एकजना स्थानीयवासी,
असार महिनामा सुरु भएको हो, दुई तिन दिन काम भए जस्तो भयो, त्यसपछि चाहिँ फेरि चाहिँ पानी पनि पर्यो, उहाँले काम गर्न छोड्नुभयो। खोइ अब त्यसपछि पानी रुके पनि अब सायद बर्सातको कारणले होला काम रुकिरहेको छ। अब अहिले चाहिँ पुरै घाम लागेको अवस्था छ, बादलहरू पनि छैन, अब पुरा सुक्खा भइसकेको अवस्थामा अब चाहिँ काम सुरु हुनुपर्छ र छिटो हुनुपर्छ र क्वालिटीलाई चाहिँ हामीले चाहिँ राम्रोसँग ध्यान दिनुपर्छ। हिँड्न आवागमनमा चाहिँ अवरोध भइरहेछ, मान्छेहरू चाहिँ कति चिप्ले, कतिका मोटरसाइकलहरू चाहिँ चिप्ले, कति चाहिँ मान्छे चिप्ले, यो हामीले सहयौँ होइन, तर अब यसरी गरेर चाहिँ ढिला चाहिँ गर्नु हुँदैन, अब टाइममा चाहिँ यसलाई चाहिँ अगाडि बढ्नुपर्छ।
धनगढी उपमहानगरपालिकाले 550 मिटर लम्बाइको उक्त सडक र पूर्वतिरको नाली निर्माणका लागि सुरज कन्स्ट्रक्सनलाई 49,08,000 ठेक्का दिएको थियो। 2074 वैशाख 28 गते ठेक्का सम्झौता भएकोमा असार मसान्तमा त्यो ठेक्काको म्याद सकिएको छ। तर सडक कालोपत्रे गर्न त परै जाओस्, 50 मिटर नाली खन्नु बाहेकको कुनै काम भएको छैन। जोशी टाकिज नजिकै पसल गरिरहनु भएकी स्थानीय महिला जया शर्मा,
कहिले पनि काम गर्दाखेरि पुरै काम गर्नुपर्छ क्या, अब यो काम समयमा गरेको भए अहिले यो बाटो हिँड्नेलाई असुविधा त हुन्थेन। पानी पर्ने बेला बर्सातको समयमा खनिदिए, हिँड्ने डुल्नेलाई गाह्रो अप्ठ्यारो पर्ने भयो। अब अहिले सुक्खा भइसक्यो, बाटो बनाए बन्ने तयार हुने बेला भइसक्यो, सुकिसकेका छ र पनि ठेकेदार कता हरा छन्, अब सम्बन्धित निकाय पनि कता हराएका छन्, आएर बनाएका छैनन्, ठेकेदारको त अनुहारै देखेका छैन।
सन्तोषी टोलका राजकुमार जोशीको घर अगाडि त नाली खनेर पुरै तलाउ बनाइएको छ। केही पर खडन्जा इँटा प्रयोग गरी नाली निर्माणको प्रयास गरिए पनि त्यसको विरोध भएपछि त्यो काम पनि रोकिएको छ। सडक कालोपत्रे बन्छ भनेर बर्खामा धेरैले हिलो सहेर बसे पनि अहिलेसम्म सडक निर्माण सुरु नभएपछि स्थानीयको आक्रोश बढिरहेको छ। घर अगाडि खाल्टो बनाइएपछि आउन जान समस्या भइरहेको बताउँदै सन्तोषी टोलका राजकुमार जोशी,
यो असारको महिनामा सुरु भएको हो, असारमा हामीले देख्दा देख्दै काम गर्न खोजेको जस्तो देखियो, तर यो पानीले गर्दा रोकिएको जस्तो देखियो उनको भनाइ अनुसार पनि होइन। तर अब के छ भने बर्खा पनि सकिसक्यो, कम भइसकेपछि नि वास्ता गर्नुपर्ने हो, यहाँ चाहिँ वास्ता गरेको यहाँ आएर हेरेको चाहिँ देखिएन। केही वर्ष अगाडिदेखि हिँड्दाखेरि चाहिँ यो पिचहरू पुरा भत्केर धेरै अप्ठ्यारो भएको हो।
असारमा ठेक्काको म्याद सकिएपछि स्थानीय जनप्रतिनिधिले समेत त्यो बाटोको निरीक्षण गरेका छैनन्। सुरज कन्स्ट्रक्सनका संचालक दामोदर कठाईतले 6 महिनाको म्याद थप्नका लागि उपमहानगरपालिकामा निवेदन दिनुभएको छ। तर उपमहानगरपालिकाले न त उहाँको म्याद थपेको छ, उहाँलाई निर्माणको ताकेता नै गरेको छ। तर निर्माण व्यवसायी कठाईत भने अबको 2-4 दिनमा निर्माण सुरु गर्ने दावी गर्नुहुन्छ।
बर्खा सरकार चलेपछि त्यो खोलाको रोडा बालु पनि बन्द भइहाल्यो, त्यही पछि काम पनि छ त्यहाँ भयो, अब त्यो अलिकति रहेको छ, अब त्यो एक दुई दिनमा त्यो सुरु हुनलाग्छ। त्यसलाई जो खोदिया छ त्यो अब एक दुई दिनमा त्यो पुरा हुनलाग्छ। त्यसपछि त्यहाँहरू उनको भोजराजी घरबाट त्यो बााउन्ड्री आउँछ माथि रोडसम्म, अब दसैँ पछाडि नै भत्काउनु पर्ला कि भन्ने सोच बनाएको त्यसलाई।
स्थानीय जनप्रतिनिधि आएपछि विकास निर्माणको काम द्रुत गतिमा होला भनेर आशा बोकेका जनतालाई अहिले पनि स्थानीय सरकारको अनुभूति भइरहेको छैन। धेरै स्थानीयले वडा अध्यक्ष नरबहादुर बमलाई पनि त्यसबारेमा जानकारी गराएका छन्। तर अहिलेसम्म स्थानीयले न त चित्त बुझ्दो जवाब पाएका छन् न निर्माण नै सुरु भएको छ।
अब अर्को प्रसङ्ग, 11 सूत्री अधिकार पत्र जारी गर्दै 2 दिने थरहट आन्दोलन सम्बन्धी राष्ट्रिय राजनीतिक सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले थारूहरूका 11 अधिकारहरू सार्वजनिक गरेका छन्। यस्तै सम्मेलनले संयुक्त थारू राष्ट्रिय मोर्चा केन्द्रीय समन्वय समिति समेत गठन गरेको छ। सप्तरीका शर्मन थारूको संयोजकत्वमा 11 सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरेको हो। समितिमा कैलालीबाट रामप्रसाद थारू, कृष्ण कुमार चौधरी, सुशीला चौधरी, खड्गबहादुर चौधरी, सुनसरीबाट रमेश चौधरी, कञ्चनपुरबाट प्रेमवती राणा, चितवनबाट विश्राम महतो, सप्तरीबाट सेन थारू र दाङबाट प्रकाश चौधरीले केन्द्रीय समन्वय समितिको सदस्यमा चयन गरिएको छ। नवगठित समितिले धरोडा आन्दोलनलाई नयाँ कार्यदिशा अनुसार अगाडि बढाउने निर्णय समेत गरेको छ। 10 वर्षसम्म विभिन्न चरणमा थारूहट आन्दोलनको नेतृत्व गरेकाहरूले सही कार्यदेश दिन नसकेको आरोप लगाउँदै आन्दोलनको नयाँ रणनीति बनाउन सम्मेलन गरिएको हो। सम्मेलनले टिकापुर घटनाको दोषीहरूको रिहाई, आत्मनिर्णयको अधिकार सहितको स्वायत्तता र सुशासनको ग्यारेन्टी, पहिचान सहितको 10+1 सङ्घीय संरचनालाई कार्यान्वयन गराउने, स्थानीय तहका विशेष क्षेत्र, स्वायत्त क्षेत्र तथा संरक्षित क्षेत्रको किटान गर्दै जिल्लाको मान्यताभन्दा अलग गर्नुपर्ने पनि माग गरेको छ। आजको खबरमा अब एकै छिन् ब्रेकको पालो।
यो चाडामा पुरा हुन्छ चाहना मनको, हे धुमधामले चाड मनाऊ, खुसी यान गरौ, विश्व होमको साथ
हजार छुटमा खुशी अन गरौ धुमधामले चाड मनाउ खुशी अन गरौ विश्वको साथमा खुशी अन गरौ
विश्व खुशी अन गरौ
घरमा स्वाद दुई एउटै स्वादको खाना पनि कति खानु यो शनिबार अलि फरक स्वाद लिनुपर्छ है
जापानिज स्वाद लिऊँ न त
जापानिज धनगढीमा सम्भव छ र
अब सम्भव भइसक्यो काठमाडौँको ब्रान्च फर्स्ट टाइम धनगढीमा
ए
हो
र
हो त जापानिज फ्राइड चिकन हलाल चिकन लाइभ किचन होम डेलिभरीको व्यवस्था सँगसँगै सेल्फ सर्भिस पनि रहेको छ फेरि हरेक बुधबार र शुक्रबार DSLR क्यामेराद्वारा फोटोसुट पनि गरिन्छ ससेस र अन्य मटेरियलहरू सबै जापानबाट आउँछ जापानिज फ्राइड चिकन टोयो कारागे बैयाबेहडी रुबस होटलको ठिक अगाडि 9818 68 69 65
ब्रेकपछि समाचारमा स्वागत छ सुदूरपश्चिमका 15 सामुदायिक क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक बनाउने तयारी अन्तिम चरणमा पुगेको छ सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको तेस्रो सभाबाट धनगढीको कैलाली बहुमुखी क्याम्पससहित सुदूरपश्चिमका 9 जिल्लाहरूबाट 15 सामुदायिक क्याम्पसहरूलाई आङ्गिक बनाउने निर्णय भएपछि उक्त प्रक्रिया शिक्षा मन्त्रालय हुँदै अर्थ मन्त्रालयले पनि स्वीकृत गरेको छ सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउन 15 सामुदायिक क्याम्पसका लागि शिक्षा मन्त्रालयबाट स्वीकृत भएको 444 दरबन्दीका लागि अर्थ मन्त्रालयले बजेट पास गरेको छ शिक्षा मन्त्रालयले स्वीकृत गरेको 444 दरबन्दी 3 अगाडि मात्रै अर्थ मन्त्रालयले सहमति दिएर पठाएको हो सुदूरपश्चिममा शिक्षामा सरकारी लगानी न्यून रहेका बेला 15 सामुदायिक क्याम्पसलाई विश्वविद्यालयको आङ्गिक बनाउन थालिएपछि उच्च शिक्षा सस्तो हुने देखिएको छ सहकर्मी नवराज पनेरुको रिपोर्ट
सुदूरपश्चिममा रहेका 15 सामुदायिक क्याम्पसलाई अन्तत सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउनका लागि दरबन्दी स्वीकृत भएको हो सामुदायिक क्याम्पसलाई आङ्गिक बनाउन सुदूरपश्चिमाञ्चल विश्वविद्यालय सभाले पारित गरेर विश्वविद्यालय अनुदान आयोगमा पठाएको थियो आङ्गिक क्याम्पसको अनिवार्यतालाई मध्यनजरमा राखी 15 क्याम्पसलाई आवश्यक रहेका 444 दरबन्दी विश्वविद्यालय अनुदान आयोग र शिक्षा मन्त्रालयले स्वीकृत गरेका हुन् भने गत साता मात्रै अर्थ मन्त्रालयले पनि सोही दरबन्दीमा सहमति दिएको हो कैलाली र बैतडीमा 3-3 बाजुरा चुला डोटीमा 2-2 तथा अछाम डडलधुरा र बझाङमा एउटा क्याम्पसलाई आङ्गिक बनाउन दरबन्दी पास गरिएको हो अर्थ मन्त्रालयका सचिव शान्तरा सुवेदी
हामीले हाम्रो राय पठाइदिइसक्यौँ शिक्षा मन्त्रालय 3 अगाडि नै शिक्षाले विश्वविद्यालय अनुदान आयोगमा जान्छ उनीहरूले निर्णय गर्ने हामीले यहाँबाट के गर्ने भन्ने केही सर्त सहित पोजिटिभै पठाइदिएका छौँ दरबन्दीको विषय हो विश्वविद्यालय अनुदान आयोगले गर्छ हामी त्यहाँबाट सहमति गरिसक्यौँ
कैलालीको कैलाली बहुमुखी क्याम्पस दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरिया टिकापुर बहुमुखी क्याम्पस टिकापुर बझाङको जयप्रतिवी बहुमुखी क्याम्पस बाजुराको बडीमालिका क्याम्पस बाजुरा बहुमुखी क्याम्पस बैतडीको जगन्नाथ बहुमुखी क्याम्पस पाटन बहुमुखी क्याम्पस मणिलेक बहुमुखी क्याम्पस दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पस दार्चुला बहुमुखी क्याम्पस असामको जनता बहुमुखी क्याम्पस र डडलधुराको त्रिवेणी बहुमुखी क्याम्पस अब सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका आङ्गिक क्याम्पसका रूपमा रहनेछन् यस्तै डोटीको सीताराम बहुमुखी क्याम्पस र घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पस पनि आङ्गिक बन्ने भएका छन् विद्यार्थीहरूको शुल्क र अभिभावकहरूबाट चन्दा सङ्कलन गरेर सञ्चालन भइरहेका क्याम्पसहरूमा सरकारी लगानी भित्रिएपछि यस क्षेत्रको शिक्षाले ठूलो फल्को मान्ने अपेक्षा गरिएको छ डडलधुराको त्रिवेणी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष दलबहादुर साउद
हामीले जाने पब्लिकबाट व्यक्तिगत चन्दा उठाएर चाहिने सञ्चालन गरेको सामुदायिक क्याम्पस हो अब त्यसमा अहिलेसम्मलाई पब्लिकहरूले सक्दो चाहिने सहयोग गरेर सञ्चालन गरेको छ अब सधैँभरि चन्दा उठाएर चाहिने क्याम्पस सञ्चालन गर्नमा चाहिने गाह्रो छ विद्यार्थी सङ्ख्या कम छ हाम्रो फिस चाहिने धेरै कम उठ्छ पैसा चाहिने धेरै कम उठ्छ त्यो जम्मा पब्लिक बिहेर गर्नुपर्ने हुन्छ अब त्यही बिहेभार घटे पनि चाहिँ धेरै सुविधा हुन्थ्यो राहत हुन्थ्यो यहाँको चाहिने पब्लिकलाई ठुलो चाहिने राहत हुन्थ्यो भन्ने हो
विश्वविद्यालय अनुदान आयोग हुँदै शिक्षा र अर्थ मन्त्रालयले आङ्गिक क्याम्पसका लागि माग गरिएका दरबन्दी पास गरेसँगै अब आङ्गिक क्याम्पस बनाउने बाटो खोलिसकेको छ स्वीकृत दरबन्दी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई पठाइनेछ भने विश्वविद्यालयले सबै 15 क्याम्पसहरू अहिले त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालन भइरहेकाले त्रिवीको सम्बन्धन छोडेर सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको सम्बन्धनमा आउनका लागि सूचना जारी गर्नेछ दाङको जयपृथ्वी बहुमुखी क्याम्पसका सहायक प्रमुख तथा प्रस्तावित आङ्गिक क्याम्पस संघर्ष समितिका सचिव दीपक राज जोशी र असामको जनता बहुमुखी क्याम्पसका प्रमुख कृष्ण राज जोशी।
नेपाल सरकारको साहित्य क्षेत्रमा लगन्नै नभएको अवस्था, गरिब जनताहरू आफ्नो दिने भारमा सञ्चालन भएको उच्च शिक्षाहरूमा अब नेपाल सरकारमा लगानी बिना त जीवन स्तर माटो हुन सक्दैन। राष्ट्रको सन्तुलित विकासको लागि नेपाल सरकारको लगानी अपरिहार्य छ। प्रत्यक्ष रूपमा जनतासँग सम्बन्धित ग्रामीण एरियाको क्याम्पस हो, त्यसैले गरिब जनताका छोराछोरीहरूले सहज रूपमा आफ्नै घर आँगनमा पढ्ने अवसर प्राप्ति गर्नेछन्। आर्थिक जो भार जनतामा थियो, वरिपरिको समुदायमा थियो, त्यो पनि घट्ने भएको हुनाले अब अलिकति सजिलो भएको छ।
तर सामुदायिक क्याम्पसहरू मध्ये सबैभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको कैलाली बहुमुखी क्याम्पसलाई आङ्गिक बनाउने वा नबनाउने विषयमा लामो समयदेखि विवाद छ। धेरैले सुदूरपश्चिमाञ्चल विश्वविद्यालय आफै अस्तव्यस्त भएका बेला कैलाली बहुमुखी क्याम्पसलाई आङ्गिक बनाउँदा क्याम्पसको पढाइको गुणस्तर खस्किने अनुमान गरिरहेका छन्। तर क्याम्पस प्रशासन र सञ्चालक समितिले भने विश्वविद्यालयको केन्द्रीय क्याम्पस सिद्धनाथ बहुमुखी क्याम्पस सरह नै कैलाली बहुमुखी क्याम्पसलाई नै राख्नुपर्ने माग राख्दै आएको छ। तत्काल आङ्गिक क्याम्पसमा जाने र पछि विश्वविद्यालयको केन्द्रीय क्याम्पसका लागि सङ्घर्ष गर्ने बताउँदै कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डाक्टर पदमराज जोशी।
पहिलेदेखि त्योसँग चाहिँ आङ्गिक बनाउनु पर्यो भन्दा 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 कुनै पनि नीति कार्यक्रम नभएको दोस्रो विकल्प हो। हाम्रो कैलाली क्याम्पसको अन्तिम लक्ष्य भनेको खालि त्यो आङ्गिकमा जाने भन्ने मात्रै होइन, यसको लक्ष्य भनेको विश्वविद्यालय बनाउने। अब विश्वविद्यालय बनाउनलाई पनि विगतमा के देखियो भने जहाँ सरकारी क्याम्पस छन् तिनीहरूलाई विश्वविद्यालय बनाएको चाहिँ देखियो। र अहिले पनि हामीलाई आशंका के भने अहिले जसरी हामी कहाँ औद्योगिक क्षेत्र आदि आदि कुराहरू हुने हल्ला हल्ला भएर चाहिँ हटेर गयो, त्यही तरिकाले अहिले जो दरबन्दी पास गरे पनि त्यो नेपाल सरकारले त्यहाँ दरबन्दी दिइहाल्ने अनि सुब विश्वविद्यालय हामीलाई एकैचोटि सबै सरकारीकरण गरिहाल्छ भन्ने कुरा अझै हामीलाई आशंका छ। सुदूरपश्चिममा शिक्षाको क्षेत्रमा यो ऐतिहासिक लगानी हुन्छ।
आङ्गिक बनाउन लागिएका सबै क्याम्पस अहिले त्रिभुवन विश्वविद्यालयको सम्बन्धमा सञ्चालित छन्। ती क्याम्पसलाई आङ्गिक बनाएपछि सुदूरपश्चिमको शिक्षामा ठूलो सरकारी लगानी भित्रिनेछ भने गरिबका छोराछोरीले पनि आफ्नै क्षेत्रमा सर्वसुलभ रूपमा उच्च शिक्षा पाउनेछन्। तर ती क्याम्पसको पढाइको गुणस्तर बढाउनका लागि शिक्षामा विद्यमान राजनीतिक हस्तक्षेप हटाउँदै व्यवस्थापन चुस्त बनाउनु भने आवश्यक छ। दिनेश एफएमका लागि नवराज पनेरु, धनगढी।
क्षेत्रीय अनुसन्धान ब्युरो आरआइटी र जिल्ला प्रहरी कार्यालय बझाङको संयुक्त टोलीले आज बझाङको भाँडे बजार नजिकै 45 किलो लागु औषध चरेसहित दुईजनालाई पक्राउ गरेको छ। बझाङको 26 पाथीभेरा गाउँपालिका एक भाँडे बजार नजिकै जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ऋषिराम करेल र आरआइटीका हवलदार हरकसिंह कुवर सहितको टोलीले 45 किलो चरेसहित सुरमा गाउँपालिका 5 40 वर्षका गिठी बोहरा र सोही ठाउँका 28 वर्षीय दीपक बोहरालाई पक्राउ गरेको हो। डिएसपी ऋषिराम करेलले दिनुभएको जानकारी अनुसार भाँडे बजार नजिकै रहेको पारुघाट लघु जलविद्युत आयोजनाको पावर हाउस आसपासमा चरेस लुकाई छिपाई राखेको सूचनाका आधारमा प्रहरीले शनिबारदेखि नै अपरेसन सुरु गरेको थियो। शनिबार दिउँसोदेखि सुरु गरिएको अपरेसन आज बिहान मात्रै सफल भएको प्रहरीले जनाएको छ। त्यहाँ लुकाइराखेको चरेस बिक्रीका लागि लैजाने क्रममा प्रहरीले पक्राउ गरेको जनाएको छ। पक्राउ गरेका दुवैजनाबाट 47,000 नगद पनि बरामद भएको र उनीहरूलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बझाङमा राखिएको छ।
उता दार्चुलामा नेपाल प्रहरी र सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मको संयुक्त टोलीले 100 ग्राम यार्सा गुम्बासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारतको धारचुलाबाट दार्चुला सदरमुकाम खलङ्गा तार्ने क्रममा पुलघाट चेकपोस्टमा रहेका सुरक्षाकर्मीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतीय नागरिक 19 वर्षका अमित नग्याल र 17 वर्षका मन्नु राठौर रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी जनक बहादुर शाहीले जानकारी दिनुभयो। खल्तीमा लुकाई छिपाई ल्याइएको अवस्थामा चेक जाँचको क्रममा यार्सा गुम्बा फेला परेको हो। उनीहरूलाई आवश्यक कारवाहीका लागि अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयमा पठाइएको छ। उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 अनुसार कारवाही प्रक्रिया अघि बढाइने निमित्त संरक्षण अधिकृत पेम्बा शेर्पाले जानकारी दिनुभयो। आजको खबरमा फेरि पनि एकैछिन ब्रेकको पालो।
सुदूरपश्चिमाञ्चल क्याम्पस एसपिएको भर्ना सम्बन्धी सूचना। विगत 18 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको यस सुदूरपश्चिमाञ्चल क्याम्पस एसपिएमा स्नातक तह प्रथम वर्षमा भर्ना खुलेको बेहोरा जानकारी गराइन्छ। प्रवेश परीक्षा 2074 कार्तिक 11 गते बिहान 8 बजे। उपलब्ध संख्या एवं विषयहरू बिबिएस तर्फ एकाउन्टिङ फाइनान्स मार्केटिङ, बीए तर्फ इंग्लिश सोशियोलॉजी आरडी जर्नलिज्म, बीएड तर्फ इंग्लिश एजुकेशन नेपाली एजुकेशन मैथ एजुकेशन हेल्थ एजुकेशन, प्रपोज्ड प्रोग्राम बीएचएम बीआईएम एमबीएस। क्याम्पस सिप सुदूरपश्चिमाञ्चल क्याम्पस एसपिए धनगढी 2 कैलाली नेपाल 091-520-392 र 523-192 भर्ना फारम वितरण भइरहेको छ।
ब्रेकफास्ट समाचारमा स्वागत छ। अब एउटा खेल खबर। स्वर्गीय पत्रकार कर्ण बोहरा स्मृति कप 2074 क्रिकेट प्रतियोगितामा कञ्चनपुर क्रिकेट एकाडेमीले विजयी सुरुवात गरेको छ। आजबाट महेन्द्रनगरमा सुरु भएको स्वर्गीय पत्रकार कर्ण बोहरा स्मृति कप 2074 क्रिकेट प्रतियोगिताको पहिलो खेलमा धनगढी क्रिकेट एकाडेमीलाई 123 रनले पराजित गर्दै कञ्चनपुर क्रिकेट एकाडेमीले विजयी सुरुवात गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको कञ्चनपुर क्रिकेट एकाडेमीले निर्धारित 20 ओभरमा 6 विकेटको क्षतिमा 182 रन बनायो। उसका लागि भीम सार्कीले 95 रनको महत्त्वपूर्ण पाली खेले। यस्तै सुशील खड्काले 28 रनको योगदान दिए। 183 रनको विजय लक्ष्यसहित मैदान उत्रेको कैलाली क्रिकेट एकाडेमी निर्धारित 20 ओभरमा सबै विकेट गुमाउँदै 59 रनमै समेटियो। कैलाली क्रिकेट एकाडेमीलाई सस्तोमै समेट्ने क्रममा कञ्चनपुरका भीम सार्कीले 3, रावल भण्डारी, विकास आगरी र निरज पोखरेलले समान 2-2 विकेट लिए। खेलमा 3 विकेट र 95 रन बनाएका कञ्चनपुर क्रिकेट एकेडेमीका भीम सार्की म्यान अफ द म्याच भए।
आज आइतबार। अब प्रस्तुत छ साप्ताहिक स्तम्भ सुन्दर पश्चिम।
साप्ताहिक स्तम्भ सुन्दर पश्चिममा स्वागत छ, म दीपक जोशी। धनगढीका व्यवसायीहरूले ठुला होटेल खोल्न करोडौं लगानी गरिरहेका बेला पछिल्लो समय रेस्टुरेन्टहरूमा पनि उत्तिकै लगानी बढ्न थालेको छ। केही वर्ष अघि सीमित संख्यामा रहेका रेस्टुरेन्टहरू पछिल्ला वर्ष यता छ्यापछ्याप्ती खुल्ने क्रमले निकै तीव्रता पाएको छ। पछिल्लो एक वर्षमा मात्रै धनगढीमा 1 दर्जनको हाराहारीमा नयाँ क्याफेहरू सञ्चालनमा आएका छन्। आजको सुन्दर पश्चिम युवाहरूमा बढेको रेस्टुरेन्टको मोहप्रति केन्द्रित छ। केही वर्ष अघिको कुरा हो, झन्डै 2 वर्ष वैदेशिक रोजगारीमा गई स्वदेश फर्कनुभएका धनगढीका सुरज चन्दले धनगढी बाहिरका आफ्ना साथीभाइहरूलाई दसैँ मनाउन धनगढी बोलाउनु भयो। रेस्टुरेन्टमा गएर खानपिन गर्न सोखिन चन्दले साथीभाइहरूलाई पनि धनगढीका रेस्टुरेन्टहरूको स्वाद चखाउन मन लाग्यो। तर दसैँका बेला उसै पनि सुनसान हुने धनगढीमा सुरजले यहाँ सञ्चालनमा रहेका एउटा पनि रेस्टुरेन्ट खोलेको पाउनु भएन। धनगढीमा रेस्टुरेन्ट खुला नभेटेपछि अन्यत्र गई साथीभाइसँग रमाइलो गर्नुभएका चन्दको मनमा त्यही दिनदेखि आफ्नो शहरमा सुविधा रेस्टुरेन्ट खोल्ने मन लाग्यो। सोही बमोजिम पार्क मोडमा सिसा रेस्टुरेन्ट खोल्नु भएका चन्दले त्यसको केही समयमै जिल्ला प्रहरी कार्यालय नजिकै अर्को सुविधा सम्पन्न सास क्याफे खोल्नु भएको छ। वर्षमा 365 दिन नै सेवा दिने लक्ष्य सहित 1.5 करोड लगानीमा क्याफे सञ्चालनमा ल्याएको उहाँ बताउनुहुन्छ।
विदेशबाट आउँदाखेरि चाड पर्वको बेला आएको बेला साथीभाइहरू चाहिँ भेटघाटको क्रममा चाहिँ कुनै पनि रेस्टुरेन्ट खुला नभएको कारणले गर्दाखेरि होइन समस्या आइपर्दा मैले चाहिँ अब रेस्टुरेन्ट खोलेर चाहिँ 365 दिन नै खुला गरेर सबै धनगढी नगरवासीलाई चाहिँ रेस्टुरेन्टमा गएर चाहिँ चाडपर्वको बेला पनि खाने वातावरण सिर्जना गर्नको लागि चाहिँ मैले रेस्टुरेन्ट खोलेको हो। विदेशमा हुँदाखेरि त्यहाँ हरेक मान्छेलाई धेरै मेहनती देखेँ मैले, सबैले आफ्नो बिजनेस गरेर लिभिङ स्ट्यान्डर्ड बढाइरहेको देखेँ। त्यसपछि मलाई विदेशमा काम गर्नुभन्दा पनि स्वदेशमा आएर चाहिँ के गर्नुपर्छ भन्ने आँट आएर चाहिँ म स्वदेश फर्किएँ 18 महिनापछि। अहिले चाहिँ धनगढीकै सबैभन्दा सिटिङ स्पेस भएको ठुलो रेस्टुरेन्ट चाहिँ खोल्नु पर्ने भयो, मैले सेवा गर्न चाहन्छु।
कुनै समय केही नयाँ परिकारहरूको स्वाद चाख्न राजधानी नै पर्ने बाध्यता रहेको धनगढीमा पछिल्लो समय देशी विदेशी परिकारहरू उपलब्ध गराउने गरी खोलेका क्याफेहरूको संख्या निकै बढेको छ। यस क्षेत्रका बासिन्दाहरूमा पनि परिवारसहित रेस्टुरेन्टमा गएर खानपिन गर्ने सोख बढेपछि फ्यामिली रेस्टुरेन्ट सहितका क्याफेहरू खुल्ने क्रमले निकै तीव्रता पाएको हो। सुरुवातमा धनगढीको पुरानो बेल्स क्याफेमा वेटरको काम गर्नुभएका धनगढीका जगदीश राणाले 2 वर्ष यता उत्तर बेहिणीमा सञ्चालनमा ल्याएको स्माइल क्याफेले पनि राम्रो ख्याति कमाएको छ।
गाउँबाट यता सहरतिर आउँदाखेरि पढाइको सिलसिलासँगै म चाहिँ बेल्स क्याफेमा 64-65 नै काम सुरु गरे, वेटरकै काम गरे फर्स्टमा। मेरो सोच के भयो कि म पनि अब पढाइ पनि त्यही होटल म्यानेजमेन्ट नै भयो, पेसा पनि लगभग त्यही गर्न थाले। त्यसपछि चाहिँ काठमाडौँतिर ट्रेनिङहरू लिए, उताबाट ट्रेनिङ लिएर आइसकेपछि चाहिँ जलसा हो त्यसलाई पनि ओपनिङ गरे हौ। त्यसपछि ठ्याक्कै चाहिँ डिलाइट क्याफे ओपनिङ भयो, त्यहाँ पनि लगभग मैले ओपनिङकै टाइमदेखि नै काम सुरु गरेँ। त्यहाँ गर्दा गर्दा एकदमै गेस्टहरूसँग परिचय भयो, मलाई पनि गेस्टहरू चिन्न थाले। मेरो त पेसा नै म यसैलाई नै अगाडि सकेर एकदमै यही पेसालाई म पछिसम्म यही पेसालाई निरन्तरता दिन्छु भनेर चाहिँ अहिले चाहिँ अब स्माइल क्याफे लगभग 2 वर्ष क्रस भइसकेका छ।
पछिल्ला केही वर्ष यता मात्रै धनगढीमा दर्जनको हाराहारीमा नयाँ क्याफे रेस्टुरेन्टहरू खुलेका छन्। धनगढीको पुरानो र निकै चलेको बेल्स क्याफेकै नजिक नजिकमा डिलाइट क्याफे, रोयल्स क्याफे, टाइम्स क्याफे लगायतका रेस्टुरेन्टहरू पनि राम्रो चलेका छन्। यो सँगै पल्पसा क्याफे, रोड हाउस क्याफे, खप्तड रेस्टुरेन्ट लगायतका रेस्टुरेन्टहरू पनि बजारमा जमेका छन्। पछिल्लो समय परिवारसहित रेस्टुरेन्टमा जाने र रेस्टुरेन्टमै आकर्षक सजावट सहित विभिन्न उत्सवहरू मनाउने परिपाटीको विकास भएसँगै क्याफेहरूमा लगानी गर्न युवाहरू जुर्मराएका हुन्। काठमाडौँ पछि सबैभन्दा बढी जनसङ्ख्या वृद्धि दर रहेको धनगढीमा क्याफे रेस्टुरेन्ट चलाउन खासै समस्या नहुने र मानिसहरूको रेस्टुरेन्टमा आवाजावत गर्ने क्रम पनि निकै बढिरहेकोले यसमा लगानी गरेको बताउँदै धनगढीको उत्तर बिहेडीमै बेस्ट क्याफे सञ्चालनमा ल्याउनु भएका जयराज जोशी।
नेपालमै अब दोस्रो नम्बरमा बढिरहेको अवस्थामा मान्छेहरू फ्यामिली सहित अनि बेलुकाको खाना अनि दिउँसोको खाजाहरू पहिला रेस्टुरेन्टहरू नभएको अवस्था र अहिले चाहिँ स्तरीय र क्वालिटेबल खाना खाजाहरूका लागि रेस्टुरेन्टमा मान्छेहरू बढी आवत जावत गर्ने भएको कारणले गर्दा धनगढीकोमा चाहिँ क्याफेहरू खोल्नु आवश्यक देखिएको कारणले गर्दा अहिले चाहिँ खोलिरहेको छ।
स्वदेशमै केही गर्नुपर्छ भन्ने भावना भएका धनगढीका युवाहरूले क्याफे रेस्टुरेन्टहरूमा लगानी गरिरहेका छन्। पछिल्लो समय विदेशी परिकारप्रति नेपालीको रुचि र चासो बढ्दै गएका कारण देशी विदेशी स्वादका परिकारहरूको स्वाद धनगढीकै रेस्टुरेन्टहरूमा चाख्न पाइन्छ। धनगढीमा फैलिएका रेस्टुरेन्टले समृद्धिको फड्को मारिरहे पनि लहैलहैमा रेस्टुरेन्टमा लगानी गरिँदा जोखिम समेत बढेको छ। एकपछि अर्को गर्दै क्याफे रेस्टुरेन्टहरू खोल्ने प्रतिस्पर्धाले सबैलाई टिक्न अप्ठ्यारो हुने खतरा पनि छ। फेरि स्माइल क्याफेका संचालक जगदीश राणा,
एउटा कुरा के छ कि यहाँ चाहिँ खास मेन कुरा जसरी हामी उधारो दिन्छौँ गेस्टहरूलाई त्यो नउठेर चाहिँ त्यति मात्रै गाह्रो भइरहेको छ कि, अरू त सबै ठिक छ, अब गेस्टहरू आइरहेछन्। अब अहिले धेरै क्याफेहरू रेस्टुरेन्टहरू खुलिरहेछन् तर यतिको खुले भने त यो एकदमै गाह्रो हुन्छ। अहिले हामी लगानी गरेका छौँ, त्यो लगानी उठाउन एकदमै गाह्रो हुन्छ। अहिले जति खुलिरहेछन् त्यो रेसियोमा चाहिँ त्यो रेसियोलाई अलिक कम गर्न चाहिँ एकदम अब यो होटेलको चाहिँ स्ट्यान्डर्ड चाहिँ छुट्याइदिनुपर्छ।
कतिपय युवाहरू यति बेला काम छैन भन्दै घरखेत बन्दगी राखेर खाडीमा पसिना बगाइरहेका छन् भने कतिपय चाहिँ पार्टीका झण्डा बोक्दै नेताहरूका अघि पछि भौतारिरहेका छन्। तर ज जसले आफ्नो परिश्रमलाई ठुलो ठानेर व्यवसाय गरिरहेका छन् उनीहरूले हरेस खानु परेको छैन। त्यसैले अन्य युवाहरूले पनि कुनै न कुनै व्यवसायप्रति आकर्षित भएमा बेरोजगारी, गरिबी र अभावबाट उन्मुक्ति पाउन सकिन्छ। हवस् त, सुन्दरपश्चिम आजलाई सकियो। अर्को साता नयाँ विषयवस्तु लिएर आउनेछौँ। दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।
सुन्दर सुन्दर सुदूरपश्चिम।
जाँदा जाँदै यस प्रसारणका प्रमुख खबरहरू पुनः एकपटक।
सुदूरपश्चिमका 15 सामुदायिक क्याम्पसलाई विश्वविद्यालयको आङ्गिक बनाउने तयारी अन्तिम चरणमा। अर्थ मन्त्रालयद्वारा 444 दरबन्दीका लागि बजेट स्वीकृत।
धनगढीको महालक्ष्मी बैङ्कदेखि सन्तोषी टोल जाने सडक कालोपत्रे र नाली निर्माणको काम अलपत्र। असारमै म्याद सकिए पनि न म्याद थपियो न निर्माण सुरु भएको स्थानीयको गुनासो।
गेटा विमानस्थलको जग्गा अधिग्रहणका लागि पेशकी स्वरूप 10 करोड थप रकम आउँदै। मन्त्रालयले बजेट पास नगरी रहेकाले बजेट आउन ढिलाइ।
र प्रहरीद्वारा बझाङको भाँडे बजारबाट 45 किलो चरेस सहित 2 पक्राउ। दार्चुलामा पनि यार्सा गुम्बा सहित 2 भारतीय नागरिक प्रहरी नियन्त्रणमा।
आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै
हवस् त, साँझ 6:30 आजको खबर सकियो। हाम्रो अर्को समाचार बुलेटिन राति 10 प्रसारण हुनेछ। नयाँ र ताजा घटनाक्रमका लागि दैनिक एफएम सुन्दै गर्नुहोला। अहिलेलाई यो समाचार बुलेटिनबाट सहकर्मी दीपक जोशीसँगै सन्तोष रावत पनि बिदा हुन्छु। नमस्कार, शुभ साँझ।